उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलादेखि हामी शुक्रबारका श्रृंखलाहरूका लागि किशोर नेपालको उपन्यास शहरको कथा लिएर आएका छौं। शहरको कथा गएको वर्ष 2068 प्रकाशित उपन्यास हो। गत माघमा यसको दोस्रो संस्करण प्रकाशित भएको छ। यस उपन्यासको भूमिका स्वरूप किशोर नेपाल लेख्नुहुन्छ। शहरको कथा मेरो तेस्रो उपन्यास हो। यसलाई मैले रिपोर्टाज शैलीमा लेखेको छु। जीवनका क्रूरतम सत्यहरूलाई अभिव्यक्त गर्न मसँग योभन्दा प्रभावशाली शैली अर्को थिएन। यसका पात्रहरू पक्कै पनि काल्पनिक हुन्। घटना मानिसका दैनिक चर्यासँग जोडिएका छन्। नयाँ र पुरानो हुने र नहुने तथा स्थापित र विस्थापित जीवनहरूको यो विवरण धेरैका लागि प्रीतिकर नलाग्न पनि सक्छ। यसो हुँदैमा यथार्थको स्वरूप बद्लिने होइन। मेरो पहिलो उपन्यास रंगमण्डलले राम्ररी घाम ताप्न पनि पाएन। दोस्रो उपन्यास पातलले पाठकको प्रचुर माया पायो। शहरको कथा द्वन्द्वकाल र त्यसपछि पनि देशको भ्रमणमा जाँदा मैले अनुभूत गरेका सत्यहरूको विवरण हो। सत्य सधैँ खरो र अप्रिय हुन्छ। त्यस्तो सत्य नबोल्नु भन्ने मान्यता स्थापित भएको छ हाम्रो समाजमा। मान्यताहरू जेसुकै हुन्, ऐनामा राखेर हेर्दा पनि समाज त प्रतिबिम्बित नै हुन्छ। किशोर नेपालको शहरको कथाको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ।
रंगी सारी गुलाबी चुनरिया रे रंगी।
गर्ल्स होस्टेलको अफिस कोठामा एक्लै बसेर वैजयन्ती थारू बेला बेलामा 10 वर्ष अघिको समय सम्झिन्छे र झस्किने गर्दछ। कति फराकिलो सपना देखेकी थिए उसले। आँखामा अहिले पनि सपनाका ती रंगी बिरङ्गी दृश्यहरू नाच्ने गर्छन्। सेतो कपडा लगाएकी एउटी केटी जसको घाँटीमा स्टेथोस्कोप झुन्डिएको छ, हातमा औषधिको ट्रे छ, अस्पतालको जनरल वार्डको बीचमा उभिएर ऊ बिरामीहरूको टेम्परेचर र प्रेसर नाप्दैछ, इन्जेक्सन लगाउँदैछ, ड्रेसिङ गर्दैछ। ऊ साह्रै नरम आत्माकी सिस्टरका रूपमा बिरामी र बिरामीका आफन्तहरूबीच सम्मानित छ। यस्तो सपना देख्दा ऊ 17 वर्ष नागेर 18 टेकेकी मात्र थिए। यो उमेरमा सपना देख्नेहरूको भविष्य निकै उज्यालो मानिन्थ्यो। त्यसमा पनि थारू परिवारकी छोरीले यस्तो सपना देख्नु त अद्भुतकै कुरा मानिन्थ्यो। वैजयन्तीका बाबुआमाले कुनै सपना देख्न पाएनन्। उनीहरूको लागि सपना देख्नु निषेध थियो। उमेरको प्रभावले वैजयन्तीका गालामा लाली चढ्न थालिसकेको थियो। आमा भन्न थालेकी थिए, होइन अब यसको बिहे गरिदिनुपर्छ। बाबु किशनलाल चौधरी जवाफ दिन्थ्यो, अहिले यसलाई पढ्न देऊ न, के को हतार भएर बिहे गर्न। वैजयन्तीलाई पनि बिहेको त्यस्तो हतार थिएन। दिन रमाइलोसँग बितिरहेको थियो। वैजयन्तीको बाबुलाई गाउँलेहरूले गाउँको भलमनसा र गाउँ विकास समितिको प्रधान सुनेपछि वैजयन्तीको परिवारको इज्जत बढेको थियो। त्यसपछि मात्रै 5 कक्षापछि पढ्न छोडेकी छोरीलाई फेरि स्कुल पढाउन थालेको थियो किशनलाल चौधरीले। वैजयन्तीले 8 कक्षासम्म गाउँकै स्कुलमा पढी। पढ्दा पढ्दै नयाँ बस्तीको जयकिशन चौधरीसँग उसको दोस्ती भयो। उसलाई जयकिशनले आफ्नो मन रखली बनायो। जयकिशनको मन रखली बन्न पाएर ऊ गमक्क गम्की। दुवै खुब फुर्तिला थिए। जयकिशन भलिबल खेल्दथ्यो, उसको टिमलाई हराउन सक्ने कोही थिएन। गाउँमा विभिन्न संघ संस्था बोकेर आउने राजनीतिक मानिसहरूको आवत जावत बढ्न थालेको थियो। आदिवासी भएर पनि राज्यले थारू जातिको विकासमा ध्यान नदिएको विषयमा दिनौ जसो छलफल हुन थालेको थियो। गाउँका असन्तुष्ट तन्डेरीहरू सबै थारू जागरणमा लागेका थिए। थारूवाट सबैलाई एकताबद्ध देखाउन चौधरी थर्को चट्ट थारू लेख्ने अभियान सुरु भएको थियो। देखा सिक्किममा वैजयन्ती र जयकिशन दुवैले नामको पछाडि चौधरीको सट्टा थारू लेख्न थालेका थिए। वैजयन्ती आमा समूहले सुरु गरेका सामाजिक काममा खट्ने गरेकी थिए। समूहको तर्फबाट सूचना जारी गरेर चिठी पत्र लेख्ने जिम्मा उसकै थियो। ऊ बेला बेलामा आमा समूहकी अध्यक्षले दिएको निर्देशन अनुसार सरसफाई, घरेलु बचत र पानी पँदुरेका सूचनाहरू लेख्दथे र गाउँ विकास भवनको भित्तामा गोबर लगाएर चिप्काइदिन्थे। यस्ता प्रत्येक सूचनाको पुछारमा ऊ आदेश अनुसार शब्द लेखेर घुमाउरो पाराले डिजाइन गरेको वैजयन्ती सही गर्दथे। जयकिशन विद्यार्थी राजनीतिमा लागेको थियो। वैजयन्तीको बाबु किशनलाल आफ्नो सन्तानलाई पनि ठूला बडा जिम्मदारका सन्तानले जस्तै कान्तिपुर पठाउन चाहन्थ्यो पढाउन। उसले चिन्जानका स्थानीय र क्षेत्रीय नेताहरूसँग भन्सुन गर्यो। गाउँको भलमनसा र विकास समितिको प्रधान समेत भएकोले उसको चाहना सजिलै पूरा भयो। वैजयन्तीले थारूकोटामा छात्रवृत्ति पाए। ऊ नर्सिङ पढ्न कान्तिपुर जाने भए। वैजयन्ती पढ्न कान्तिपुर जाने कुराले उसकी आमा त्यति खुसी थिएन। उसको मनमा बेला बेलामा प्रश्न उठ्दथ्यो, बिहे गर्ने बेलाकी छोरीलाई पढ्न पठाएर आफ्नो लोग्नेले के गर्न लागेको होला, यो केटी अर्को जातिको केटासँग पोइल गई भने त थारू जातिको नाकै काटिन्छ नि। आफ्नो मन रखली गाउँ छोडेर हिँड्ने भएपछि जयकिशनको मन गाउँमा रमाउन सकेन। छात्रवृत्तिको काममा लागेकीले वैजयन्तीले पनि जयकिशनसँग राम्ररी कुरा गर्न नपाएको 10-15 दिन नै बितिसकेको थियो। वैजयन्तीले बेलौरी छाड्ने मिति निश्चित भएको 4-5 दिन अघि नै जयकिशन गाउँबाट बेपत्ता भयो। ऊ आफू सराका साथीभाइको लयलयमा विद्रोही सेनाको सशस्त्र लडाकुमा भर्ती भएको थियो। कान्तिपुर हिँड्ने अघिल्लो दिनदेखि नै वैजयन्तीको मनभित्र उमङ्ग र उत्साह छचर्किरहेको थियो। केही दिनदेखि गाउँमा उसको भेटघाट र विदाबारीको लर्को चलेको थियो। सङ्गी साथीहरूसँग भेटघाट र विदाई सकेर ऊ साँझ अबेर घर फर्किन्थे। त्यस दिन भने ऊ छिट्टै घर फर्केकी थिए। खाना खाएर छिट्टै सुत्न गएकी थिए कोठामा। निद्रा के लाग्थ्यो र उसको मन चौचौ भइरहेको थियो। कान्तिपुर सहर पुगेपछिका दृश्यहरूको कल्पना गर्दा गर्दै त्यो रात छर्लङ्गै सकिएको थियो। बिहानी पख ऊ अबेरसम्म निदाएकी थिए। महेन्द्रनगर बस स्टेसनबाट दिउँसो 3 बजेतिर कान्तिपुरका लागि घुइकिएको रात्री बस चढ्दा निकै रमाइलो लागेको थियो उसलाई। बेलौरीबाट महेन्द्रनगर आउँदा जाँदा बाहेक मोटर चढेर यति लामो सफर कहिले गर्न पाएकी थिएन वैजयन्तीले। त्यसमा पनि ऊ पहिलोपटक कान्तिपुर जाँदै थिए। कान्तिपुर त उसको बाजेले देखेका थिए अरे, बाबु कहिले गएका थिएनन्। उसले बाजेबाट कान्तिपुरको वर्णन सुनेकी थिए, तर केटाकेटीमा सुनेका कुरा सबै कहाँ याद रहिरहन्छन्। अहिलेसम्म सीमापारीको खटीमा भन्दा ठूलो सहर नदेखेकी वैजयन्ती आफ्ना बाजेले बताएका दृश्यहरूको काल्पनिक तस्विर संयोजन गर्दै सबैको सपनाको सहर कान्तिपुर जाँदै थिए। बस दौडिरहेको राजमार्गको छेउछाउमा बनेका घरहरू देखेर कहिले ऊ छक्क पर्थे, कहिले आँखा चिम्लिन्थे। बस ठाउँ ठाउँका सुरक्षा चेकपोस्टहरूमा रोकिन्थ्यो। बस रोकेपछि सबै यात्रुहरू बसबाट ओर्लिन्थे र सुरक्षा जाँचका लागि लाम लाग्दथे। लाममा उभिएका यात्रुहरूको अनुहारमा त्रास हुन्थ्यो, कसैले कतै केही गरिदिने पो हो कि। वैजयन्तीको मनमा भने एकरति पनि त्रास थिएन, जिज्ञासा मात्रै थियो। ऊ हरेक चेकपोस्टमा चेक जाँचका लागि बसेका पुलिस र आर्मी जवानहरूका अगाडि गर्वसाथ आफू छात्रवृत्ति पाएर कान्तिपुर पढ्न जान लागेको बताउँथे र प्लास्टिकको फाइलमा जतनसाथ राखेका कागजपत्रहरू देखाउँथे। चेक जाँचको यो क्रम धेरै ठाउँमा दोहोरिएपछि बस बल्ल तल्ल कोवलपुर पुगेको थियो। त्यतिखेर साँझ झमक्क परिसकेको थियो। कोलपुरमा खाना खाएर बसमा बसेपछि भुसुक्क निदाएकी वैजयन्ती बस बिहानी पख 9:20 रोकेपछि मात्रै भ्युजिएकी थिए। जलमल्ल घाम लागिसकेको थियो। नयाँ वातावरण देखेर ऊ झस्केकी थिए। कति बजे होला, उसलाई समयको अन्दाज नै हुन सकेको थिएन। एउटा घडी त किन्नै पर्ने रहेछ उसले सोची। त्यसपछि बिस्तारै बसबाट ओर्लेर छेउको झाडीतिर बसी। यात्रुहरूले चिया पिइसकेपछि बस हिँड्यो र 2 घन्टामा सपनाको सहरमा पुगेर रोकियो। उसलाई लिन नातामा मामा पर्ने भरतराम चौधरी बस स्ट्यान्ड आएको थियो। उसैले वैजयन्तीलाई स्कुलसम्म पुर्याएर हेडमास्टरको जिम्मा लगाइदियो र हिँड्यो। ठुलो सहरमा कहिले नआए पनि खटीमा बजार धेरै पटक गएकी थियो। सानी छँदा ऊ बाबुसँग जान्थे खटीमा। एक दुजेकै लिए भन्ने सिनेमा चलेका बेला जयकिशनसँग गएकी थिए। सिनेमा पुरानो भए पनि उनीहरूको लागि नयाँ नै थियो। सिनेमा सकिएपछि उनीहरूले छोले भटुरे खाएका थिए चोकको होटेलमा। त्यसपछि एक पोकावाल मिठाई बोकेर उनीहरू फर्केका थिए। जयकिशन सिनेमा भनेपछि उरुक्क हुन्थ्यो। तन्नेरी बेलामा वैजयन्तीको बाबु किशनलाल पनि सिनेमाको किरो नै थियो। सिनेमा हेर्नकै लागि वनवासामा पाइने सास्तो घरेलु घर सामान खरिद गर्न समेत बहाना बनाएर ऊ खटीमा पुग्दथ्यो। त्यति बेलाकी नामुद हिरोइन वैजयन्तीमालाको सिनेमा कुनै छोड्दैनथ्यो। उसले वैजयन्तीमालाकै नाममा छोरीको नाम जुराएको थियो, वैजयन्तीमाला चौधरी। वैजयन्ती शब्द गाउँलेहरूको मुखमा चढ्न नसकेपछि उनीहरूले वैजयन्ती बनाइदिएका थिए। स्कुलको होस्टेलको नियम कडा थियो। खास गरेर केटीहरूका लागि होस्टेल प्रबन्धकले निकै कडा नियम बनाएको थियो। तैपनि केटीहरू नियमको आँखा छलेर बेला बेलामा सहर घुम्न निस्किन्थे। बैजन्तीले कान्तिपुर सहरको आकारसम्मको पनि अन्दाज नै लगाउन नपाई डेढ वर्ष बितिसकेको थियो। बैजन्ती स्कुल विदा भएको बेला तीन पटक घर आइसकेको भए पनि जयकिशनसँग कुनै पटक पनि उसको भेट भएको थिएन। मनमा जयकिशनलाई भेट्ने अर्को लालसा नभएको होइन, दोस्रो पटक घर आएका बेला उसले बाबुआमासँग उसका बारे सोधेकी थिए। जयकिशनको नाम सुन्ने बित्तिकै किशनलाल आगोले पोलेको जस्तो झस्केको थियो। उसले बैजन्तीलाई सम्झाउँदै भनेको थियो, उसको त नामै नलिनु तैँले, त्यसको त अनुहार पनि बिर्सिदिनु, त्यस्तो लुटमार गर्दै हिँड्ने जङ्गलीहरूको नाम पनि लिनु हुँदैन, त सरकारले जागिर दिएर पढाएको मान्छे पो होस्। बाबुको कुरा सुनेर बैजन्ती वाल्न परेकी थिए। बाबुले भने जस्तो मनबाट जयकिशनको नाम र अनुहार नै मेटाइदिनु त्यति सजिलो थिएन। तैपनि उसले बाबुको कुरा काटिन। त्यति बेला ठूलो आन्दोलनको तयारी चलिरहेको थियो। कलेज विदा भएको मौका पारेर ऊ तेस्रो पटक गाउँ आएकी थिए। समयवश उसको र जयकिशनको अन्तिम भेट अचानक भएको थियो। जलारीमा उसको मामाको छोराको बिहे थियो। बिहे मनाउन बैजन्ती मामा घरमा आएकी थिए। जयकिशन त्यही थाहा पाएर आइपुगेको थियो जलारी। ऊ कम्ब्याट ड्रेसमा थियो, टाउकामा पिएलएको क्याप, छिप्पिएको साँझको बाक्लो अँध्यारोमा जयकिशनलाई कसैले चिन्न नसके पनि बैजन्तीले गन्धले नै चिनिसकेकी थिए। कोठाको मध्यम उज्यालोमा उसको अनुहार स्पष्ट देखेपछि डरले थरथर काम्थे भनेकी थिए, किन आयो तिमी? पुलिसले देख्यो भने तिमीलाई गोली ठोकेर मारिहाल्छ। आफ्नो मन रखली त्यसरी आत्तिएको देखेर जयकिशनलाई हाँसो उठेको थियो। मनबाट सरकारको डर र परिवारको माया हटिसकेको जयकिशनको थियो, तैपनि मनको कुनै कुनामा आफ्नो मन रखलीको माया जोगिएर बसेको थियो। कस्ती भइसक्छ मन रखली, उसको मुहार हेरिहालौँ न त भने रहरले ऊ खतरा उठाएर गाउँ छिरेको थियो। जयकिशन त्यहाँ धेरै बेर बसेन। सुँगुरको मासु र रोटी खाएर 10-15 मिनटमा निस्कियो। ऊ त्यहाँ बसुन्जेलसम्म बैजन्ती उसलाई ठुलो ठुलो हेरिरहेकी थिए। जयकिशनलाई देखेर ऊ यति धेरै डराएकी थिए कि लगाएका कपडा पसिनाले नेत्रको भिजिसकेका थिए। जयकिशनसँगको यो भेटपछि बैजन्ती गाउँ बस्न मानिन। उसका सखीहरू पनि सबै माओवादीमा लागिसकेका थिए। थारू समाजका युवकहरूमा माओवादीप्रतिको लगाव र आकर्षण निकै बढेको थियो। गाउँका चार दर्जन युवकमध्ये दुईजनाले मात्रै माओवादीको अर्थ र सिद्धान्त बुझेका थिए। उनीहरू शोषण र गरिबीका विरुद्ध माओवादीले क्रान्ति सुरु गरेको बताउँथे र भावनात्मक रूपले थारू जातिलाई आक्रोशित तुल्याउँथे। भावनाको अगाडि सिद्धान्तको के नै महत्व रहन्छ? भावनामा नभक्किएसम्म मर्न मार्न कोही तयार हुँदैनन्। बैजन्तीको गाउँको अवस्था निकै डरलाग्दो थियो। ऊ पढेका स्कुलका भित्ताहरू रङ्गीचङ्गी रङ्गले राजा र सेनाको विरोधमा लेखेका नाराहरूले रङ्गिएका थिए। उसको बाबुलाई भलमनसा र प्रधानका रूपमा काम गर्न दिइएको थिएन। उसकै परिवारका दुईजना काकाहरू माओवादी सेनामा भर्ती भइसकेका थिए। बाबुले केही नबताए पनि गाउँका काकाहरूले उसको बाबुलाई अफिस सञ्चालन गरे माओवादीले मारिदिने धम्की धेरै पटक दिइसकेको बताएका थिए। उसको बाबुलाई गाउँको प्रधान भएपछि गाउँ विकासका लागि आएको रकम इनामिना गरेको आरोप लागेको थियो। यो सुनेपछि त उसलाई आफू हुर्केको माटोसँगै डर लाग्न थालेको थियो। गाउँका भैँसी खेल्ने आलाहरू मानिसको रगतले भरिएको जस्तो लाग्न थालेको थियो। पढाइ धेरै छ, म त फर्किन्छु। झलारीबाट फर्किएपछि उसले बाबुआमासँग भने। उनीहरू छोरी केही दिन घरै बसोस् भन्ने चाहन्थे। बैजन्तीले पढाइको कुरा उठाएकोले उनीहरू रोकेनन्। उसले भोलिपल्टको बससम्म थिए। फर्किँदा बाटाका धेरै ठाउँमा चेकिङ थियो। अघिल्लो दिन 2:30 बजे हिँडेको बस लमही पुग्दा भोलिपल्ट बिहानको 10 बजिसकेको थियो। बैजन्ती निकै भोकाएकी थिए। ऊ बसबाट ओर्लेर सरासर एउटा होटलमा पसिएर भात खाए। खाएर चुट्नै लाग्दा उसको आँखा एउटा केटीमा पर्यो। केटी मुस्क मुस्कुराई। कता देखे देखे जस्तो लागे पनि उसले सम्झिन सकिन कहाँ देखे के हो। जोसुकै होस्, ऊ आफ्नो सिटमा गएर बसिरहेको एकैछिनमा भुसुकै निदाई। ऊ बिउजिँदा बस कपिल वस्तुको गोरुसुङ्गीभन्दा केही पर रोकिएको थियो। उसले बसको झ्यालबाट हेरे। बाहिर मानिसहरूको ठूलो भिड लागेको थियो। के भएको उसले बुझ्न सकिन। कसैलाई सोध्ने आँट पनि गरिन। एकैछिनमा नाराबाजी सुरु भयो। ज्यानको बदला ज्यान, सरकार नाराहरू भन्किएपछि सबै यात्रु बसबाट ओरिन थालेका थिए। सबैको मनमा डर थियो, नारा लगाउनेहरूले बसमा आगो लगाइदियो भने ज्यान जोखिममा पर्दछ। सबै ओर्लिएकोले ऊ पनि ओर्लिए। बस रोकिए भन्दा 4 मिटर जति पर 3 क्षतविक्षत लास थिए। बैजन्तीलाई कुरा बुझ्न बेर लागेन। यी तिनैजना पुलिससँगको एन्काउन्टरमा मारिएका थिए। कसैले लासको मुख ढाकिदिने प्रयाससम्म पनि गरेका थिएनन्। एउटा लासलाई बैजन्तीले टाढैबाट चिनी। जयकिशन, उसको जयकिशन, अस्ति मात्रै झलारीमा भेटिएको उसको आफ्नै जयकिशन। उसले बस लभाउन छुटेर आयो। एकैछिनमा ऊ हिक हिक गरेर रुँदै बसको सिटमा फर्की। सिटमा बसेपछि उसले हिक्का त जबरजस्ती रोकी, तर आँखाबाट झरिरहेका आँसुका बलिन्द्रधारा रोक्न सकिन। केही बेरपछि माओवादीको एउटा दस्ता कता कताबाट घटनास्थलमा आइपुग्यो। दस्ताले तीनवटै लासलाई निमेषभरमै उठाएर गाडीमा हालेर हिँड्यो। केही बेरको गफलतपछि वैजयन्ती चढेको बस पनि आफ्नो बाटो लाग्यो। बसका यात्रुहरू सबै चकमान्न थिए, कोही केही बोलिरहेका थिएनन्। सबैको मनमा भयले एउटा ठूलो ठाउँ ओगटेको थियो। वैजयन्ती निर्निमेष झ्यालबाट बाहिर हेरिरहेकी थिए। उसको आँखा दृष्टिले धान्न सके जति टाढासम्म तानिएका थिए। मनभित्रको बबन्डर अलिकति पनि थामिएको थिएन। सूर्यास्तको समय भइसकेको थियो। वैजयन्तीको आँखामा जयकिशन नाचिरहेको थियो। आमा चुरा पोते रातो टिका किन नकाली। बसमा अचानक टिस्ट लाग्दो गीत धम्कियो। हिंसात्मक द्वन्द्वका बेला यो बिलौना गीतले संसारै पिटेको थियो। सरकारी मानिसहरूले यो गीतलाई क्रान्तिकारीहरू विरुद्ध मानिसको भावना भड्काउन प्रयोग गरेको चर्चा पनि चलेको थियो। बसभित्र एकैपटक अचानक क्यासेट कन्किँदा यात्रुहरू झस्केका थिए। वैजयन्तीको छेउबाट आवाज आयो, कति चर्काएको क्यासेट, अलि मत्थर पार न। त्यसपछि मात्रै वैजयन्तीले थाहा पाए ऊ बसेको सिटमा सँगै अर्को पनि कोही बसेको छ। वैजयन्तीले चिने यो त्यही केटी हो जसलाई उसले लमैमा देखेकी थिए। बस बुटबल आइपुगेपछि मात्रै दुवैको परिचय भएको थियो। केटीले सोधेकी थिए, दिदी वैजयन्ती होइन? केटीको मुखबाट आफ्नो नाम सुनेर वैजयन्ती छक्क परेकी थिए। केटीले आफ्नो परिचय दिँदै भनेकी थिए, म सरस्वती, म पनि नर्सिङ गर्दै थिएँ। दिदीसँग एकैपटक भेटेको टिचिङ कलेजमा, तपाईँ सिनियर ब्याचमा हुनुहुन्थ्यो, म त्यति बेला भर्खर भर्ना भएकी थिएँ। वैजयन्तीले ए मात्र भनी केही बोलिन। सरस्वती आफ्नै धुनमा एकहोरो बोलिरहेकी थिए। बा गाउँमा पसल चलाएर बसेका थिए। माओवादी बेला बेलामा चन्दा माग्न आउँथे। सुराकीले थाहा पाएपछि बाला आर्मीले पक्रेर लग्यो। उनी अहिलेसम्म फर्केर आएका छैनन्। मरे बाँचेको पनि पत्तो छैन। बा थिएर पो पढ्ने खर्च जान्थे। बेपत्ता भएपछि पढाइ सढाइ हावा खायो। म त इजरायल जान हिँडेँ कि केयर गिभरको काम पाएकी छु। वैजयन्ती शिथिल भएकी थिए। उसको कानमा सरस्वतीको आवाज परे पनि केही बुझिरहेकी थिएन उसले। ऊ निदाएकी थिए कि अचेत भएकी थिए, छुट्याउन सकिने अवस्था थिएन। बस कान्तिपुर आइपुग्दा बिहानको 5 बजिसकेको थियो। वैजयन्ती कलङ्कीमा ओर्लिएर पैदलै कालीमाटीतिर लागेकी थिए। कालीमाटीबाट भने उसका पाइला अघि सर्न सकेनन्। उसले एउटा ट्याक्सी रोकेर सिधै चाबेलको बाटो समाति। होस्टेल पुग्दा थकाइले ऊ मर्लान्त भइसकेकी थिए। वैजयन्ती फर्केको एक सातापछि मात्रै कलेज खुल्यो। त्यसको अर्को साता उसको भाग्यको अर्को रेखा मेटियो। घरबाट आमाले पठाएको खबर सुनेपछि ऊ मूर्छा परेकी थिए। उसको बाबु भलमनसा किशनलाल चौधरी मारिएको थियो। गाउँ विकासको भवनमा आगो लगाइएको थियो। उसको घर परिवार र पुरै गाउँमा हाहाकार मचिएको थियो। बेसहारा भएकी वैजयन्तीले राम्ररी पढ्न सकिन। ऊ परीक्षामा फेल भई उसको छात्रवृत्ति रोकियो। घरको अवस्था राम्रो थिएन। बाबु मारिएपछि जो भएको सम्पत्ति लुटिएको थियो। मानसिक सन्तुलन गुमाएकी आमा महेन्द्रनगरमा उपचार गर्दा गर्दै हराएकी थिइन्। एक्ली वैजयन्ती कान्तिपुरका गल्लीहरूमा कामको खोजीमा भौतारिँदै थिए। उसले यो होस्टलमा काम गर्न थालेको पनि 8 वर्ष बितिसकेछ। सुरुमा उसले यहाँ कुकको काम पाएकी थिए। भात पकाउँथे र भाँडा पनि मस्काउँथे। अहिले वार्डेन भएकी छ। बीचमा आएका धेरै कामदारहरू कसैले महिना कसैले 2 महिना काम गरेर छोडेका छन् यो होस्टेलमा। पुरानो स्टाफमा वैजयन्ती मात्र टिकेकी छ। यहाँ छोडेर अन्यत्र कतै जाने आँट र आकाङ्क्षा दुवै छैन उसमा। त्यसमा पनि एकै रातको पेटको बेथाले। होस्टलकी मालिकी मरेपछि मालिक एक्लिएका छन्। उनका छोराछोरी दुवै विदेशमा छन्। मालिक होस्टलको सबैभन्दा माथिल्लो तलामा एक्लै बसेका छन्। उनको रेखदेख र हेरविचार पनि वैजयन्तीले नै गर्नुपर्छ। मालिकनीको मृत्युपछि दुवैका बीच शारीरिक हिमछिम पनि बढेको छ। मालिकनीले राख्दै आएको होस्टेलको आमदानी खर्चको हिसाब वैजयन्तीले नै राख्न थालेकी छ। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको किशोर नेपालको उपन्यास सहरको कथाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली धादिङको रेडियो बिहानी र धादिङ एफएम नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोअलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला कैलाली टेकापुर र गुलेरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज किशोर नेपालको उपन्यास सहरको कथाको पहिलो श्रृंखला सुनिरहेका छौं। अब यसैको बाँकी अंश वाचन सुनौं। होस्टेलमा स्थायी खालका 35 जना केटी बसेका छन्। यी सबै केटीहरू लगभग 2 वर्षदेखि यही होस्टेलमा बस्दै आएका छन्। केही समय अघिसम्म होस्टेलमा एउटी चनमाथि केटी थिए, साह्रै चञ्चल, साह्रै बोलक्कड, अरुजा थियो उसको नाम। गीत र सङ्गीत भनेपछि हुरुक्क हुन्थे, सधैँ कानमा ठेडी घुसारेर मोबाइलमा भरेको गीत सुनिरहेकी हुन्थे। आफूलाई होस्टेलका अरू केटीभन्दा फरक देखाउन सधैँ केही न केही सोचिरहेकी जस्तै देखिन्थे। वैजयन्ती उसलाई निकै मन पराउँथे र पनि कहिले मन पराएको देखाइन उसले। अरुजाले बुझेकी थिए वैजयन्तीको मनमा उसका लागि बेग्लै ठाउँ छ। कपाल वैजयन्तीको सबैभन्दा ठूलो शोक थियो। ऊ नुहाएर कपाल कोर्न बसेका बेला अरुजा आइपुग्थे र उसको कपाल केलाइदिन थाल्दथे। ऊ कपालको राम्रो चुल्ठो बनाउन सिपालु थिए। कपालमा अरुजाको हात पर्दा वैजयन्तीलाई आनन्दको गहिरो अनुभूति हुन्थ्यो। अरुजा बेला बेलामा वैजयन्तीलाई कपाल पर्म गर्ने, कर्ली बनाउने र बब कट काट्ने सल्लाह दिन्थे। वैजयन्ती उसको सल्लाहलाई हाँसेर उडाइदिन्थे। कहिले पनि समयमा होस्टेलको फी बुझाउँदैन थियो अरुजा। कहिले 3 महिना, कहिले 5 महिना पनि लाग्दथ्यो। मालिकनी बाँचुन्जेल वैजयन्ती अरुजाको हिसाब लुकाएर राखिदिन्थे, तर लुकाउने पनि त सीमा हुन्छ। एकपटक मालिकनीले अरुजाको हिसाब पक्रेर हङ्गामा मचाएकी थिइन्। उनले अरुजालाई जथानाम गाली गरेकी थिइन्। गाली सुनेर अरुजाको आँखाबाट आँसुको भेल लागेको थियो। वैजयन्तीलाई कति नमजा लागेको थियो त्यतिखेर। गाली थामिएपछि अरुजा बिस्तारै उठेर होस्टेलबाट बाहिरिएकी थिए। त्यो दिन ऊ फर्किन, भोलिपल्ट बिहानै आएर वैजयन्तीको हातमा 10,000 रुपियाँ दिँदै भनेकी थिए, अब यो होस्टेलमा बस्ने मेरा दिन सकिए जस्तो छ, काम लागेपछि 1 मिनट पनि बस्दिनँ यहाँ म, यति जाब पैसाका लागि बाबुआमाले पनि कहिले नगरेको गाली सुन्नु पर्यो मैले। वैजयन्तीलाई थाहा थियो घुर्की लगाएकी हो अरुजा, कहीँ जान्न यो होस्टेल छाडेर। उसका आफन्तहरूबारे पनि वैजयन्तीलाई राम्रै जानकारी थियो। ती कसैसँग पनि मेल थिएन अरुजाको। बेला बेलामा क्याम्पसका फी तिर्न वैजयन्तीसँग पैसा सापट्टि माग्थे अरुजा। वैजयन्ती अरुजालाई परेको बेला मद्दत गर्थे। अरुजाको आम्दानीको कुनै बाटो थिएन। ऊ अरू केटीहरू जस्तो झिल्की बनेर पनि हिँड्दैनथे। झिल्किएर हिँड्ने कति केटीका त दर्जनौ बोयफ्रेन्ड हुन्थे। उनीहरूलाई पैसाको गाह्रो साह्रो परेको कहिले थाहा पाएकै थिएन वैजयन्तीले। केटीहरू खुलेआम बोयफ्रेन्डलाई बोलाउँथे र घुम्न निस्किन्थे। होस्टेल व्यवस्थापकले अहिलेसम्म कसैलाई रोकटोक गरेको थियो, अहिले पनि त्यस्तो कुनै रोकटोक गर्दैन। केटीहरूको साह्रै बदनामी भयो भने मात्रै हो, नत्र व्यवस्थापकले अर्काको निजी जिन्दगीमा चासो लिने कुरा पनि त आएन। एक 1.5 महिनाका लागि होस्टेल बस्न आउनेहरू पनि निकै हुन्छन्। प्रायः विदेशमा काम गर्न जाने केटीहरू 2 महिनाभन्दा बढी बस्दैनन् होस्टेलमा। स्थायी हिसाबले बस्नेहरू कोही पनि मिल्दैनन् एकअर्कासँग। 35 जनामध्ये केही सहरिया खालका छन्, केही केटीहरू गाउँबाट कामको खोजीमा सहर पसेका छन्, केही अभिनय क्षेत्रमा जम्न चाहन्छन्, केही बार डान्सरको काममा लागेका छन्। एउटा कुरामा भने सबै केटीहरू समान छन्। अहिलेसम्म 1 जनाले पनि समयमा होस्टेलको फी बुझाएका छैनन्। एक दिन अचानक आए अरुजा र आफूले बुझाउनु पर्ने फी सबै बुझाए। वैजयन्तीसँगको हिसाब पनि चुक्ता गरेर भने, दिदी म भोलिदेखि होस्टेल छोड्दैछु। अरुजाको कुरा सुनेर वैजयन्ती जसङ्ग भई, ऊ निकै बेरसम्म केही बोल्नै सकिन। यसपालि त मेरो दसैँ छैन, म मर्माहत भएकी छु। बाबु बितेरै गाउँ जाँदैछु। तपाईँ त एभरग्रिन मान्छे, रमाइलो गरी बिताउनु होला दसैँ, ह्याप्पी दसैँ एन्ड तिहार। मेसेज पढिसकेपछि मन अँध्यारो भयो, मैले मोबाइल खल्तीमा थन्काएँ। प्राविधिक रूपमा मेरो मोबाइल निर्जीव र निष्प्रिय भइसकेको थियो, त्यसमा एउटा लोकल कल गर्न सकिनेसम्म पनि पैसा थिएन। त्यस्तो हविगतमा पुगेको मोबाइलमा अचानक मेसेज टोन बज्दा पहिले त मलाई लागेको थियो कम्पनीको सर्भिस मेसेज होला। मेसिनमा पैसाको तागत कम हुँदै गएपछि मोबाइल कम्पनीहरूले लगातार अटोमेटेड सूचना दिइरहेका हुन्छन्। कुन ग्राहकको खल्तीमा पैसा छ र कुन ग्राहक टाट पल्टिएको छ भन्ने मतलब हुँदैन उनीहरूलाई। त्यसरी पनि निकै बेरसम्म मैले भर्खरै आएको मेसेजमा ध्यान दिएको थिएन। तर मन हो त्यो धेरै बेर थामिएन, थामिन सक्ने कुरा पनि थिएन। एक त मानिस भनेकै कौतूहलताको एउटा पिण्ड हो, त्यसमाथि पनि म विकसित दुनियाँको एउटा यस्तो सहरमा थिएँ जहाँ नसोचिएका धेरै कुराहरू हुन सक्छन्। लन्डनको नामैले पनि सम्मोहित हुन्छन् मानिसहरू, त्यसमा पनि नेपाली त अङ्ग्रेजको सेवा गर्न सक्ने तत्पर रहँदै आएको जाति, बेलायत भनेपछि हुरुक्कै हुने। उमेरको हद नागेको नेपालीलाई काशी जाने कि बेलायत छान लगाउने हो भने धेरैले मर्नु अघि एकपटक बेलायत पुग्ने चाहना व्यक्त गर्छन् होला। यस्तो मरुवा मेसेजको मैले कल्पना गरेको थिएन। म आफै बडो खिन्न थिएँ, साँच्चै कुनै आफन्तको मृत्युको शोक मनाइरहेको जस्तो। लन्डन ब्रिज रेलवे स्टेसनबाट बाहिर निस्कने बित्तिकै मेरो मनको उदासी बढेको थियो, मेरा पाइतालाहरू हिँड्न अन्कनाइरहेका थिए। थेम्स नदीको किनारामा रहेका धेरै क्याफेमध्ये कुनै सेक्सिलो क्याफेको बेन्चमा थचक्क बसेर एक कप कफी पिउने इच्छाले सताइरहेको थियो मलाई, तर इच्छाहरूलाई दबाउनुको विकल्प थिएन मसँग। उदास मन लिएर लखर लखर हिँड्दै थिएँ। लन्डन ब्रिजमा तल नदीमा देखेका तमासाहरूका बीच मन अडिन सकेको थिएन, म आफै तमासा भनेको थिएँ। मध्य दशैंको त्यो बेला लन्डन सहरमा एक्लै थिएँ म। एक्लो हुनु मेरो इच्छा थिएन, बाध्यता थियो, आफैले सिर्जना गरेको बाध्यता। मैले न्युयोर्कबाट कान्तिपुर फर्किने टिकट बुक गर्दा विचार पुर्याइन। लन्डन ब्रिजबाट म आफ्ना हताश आँखाहरू थेम्स नदीको पानीका लहर र तरङ्गहरूमा गाडेर जिन्दगीलाई निहाल्न खोजिरहेको थिएँ। त्यति बेलै बजेको थियो मेरो मोबाइलमा मेसेज टोन। न्युयोर्क छोड्दा तीन दिन लन्डनमा बिताएर फुलपातीको दिन कान्तिपुर उत्रिने योजना बनाएको थिएँ मैले, तर त्यो योजना लन्डनको हित्रोमा ओरिने बित्तिकै धराशायी भएको थियो। न्युयोर्कबाट लन्डन हुँदै कान्तिपुरसम्म पुगिने सस्तो टिकट खोज्दा खोज्दै एउटा अविश्वसनीय ट्राभल एजेन्टको फन्दामा परेको थिएँ म। वर्षौंदेखि न्युयोर्कमा बस्दै आएको एकजना नेपालीले चिनाइदिएको त्यो ट्राभल एजेन्ट 20 वर्ष अघि पाकिस्तानबाट अमेरिका बसेको थियो। या अल्लाह या खुदा, हरेक वाक्यको सुरु र अन्त्यमा ऊ अल्लाहका यी दुई शब्द पनि नबिराई प्रयोग गर्दथ्यो दक्षिण एसियाका ग्राहकहरूसँग कुरा गर्दा। म उसको एजेन्सीमा पुग्दा ऊ कार्यालयको भित्री कोठामा नमाज पढ्दै थियो। निकै बेरपछि बाहिर निस्केर ऊ मलाई तलदेखि माथिसम्म निहालेर हेर्न थाल्यो। मैले आफ्नो साथीको नाम सुनाएपछि उसँग मेरो चिनापर्ची मात्रै भएन, एकैछिनमा सम्बन्ध घनिष्ठ भयो। या अल्लाह या परवर्दिगार, उसले ईश्वरलाई सम्झिँदै भनेको थियो, डोन्ट वरी माई डियर, यु आर लाइक माई ब्रदर, आई विल एरेन्ज एभ्रिथिङ फर यु। त्यसपछि उसले एजेन्सीको आइटिनरी कार्डमा मेरो नाम, टेलिफोन नम्बर, पासपोर्ट नम्बर र अरू आवश्यक विवरण लेखेको थियो। ऊ कम्प्युटर स्क्रिनमा विभिन्न एयरलाइन्स र रुटका बीच नेभिगेट पनि गर्दै थियो। निकै बेरपछि उसले भन्यो, ओके ब्रदर, यर फ्लाइट अप टु लन्डन इज कन्फर्म्ड, यु फ्लाइ टु लन्डन एन्ड आई विल सेटल एभ्रिथिङ फर युर अनवार्ड जर्नी, यु जस्ट गो टु आवर काउन्टर एट द हिथ्रो एयरपोर्ट, माई ब्रदर मकबुल विल हेल्प यु एकर्डिङली। हिथ्रोमा ओर्लिएपछि मेरो कान्तिपुर उडान कन्फर्म नभएको मैले थाहा पाएँ। मैले न्युयोर्कको त्यो व्यापारीको धूर्त अनुहार सम्झेँ। हिथ्रो एयरपोर्टमा उसको भाइ मकबुल कतै थिएन, एयरलाइन्सको काउन्टरबाट थाहा भयो, हि इज नट हियर, मे वी इन सिटी अफिस। मलाई दिइएको फोन नम्बरमा पनि ऊ उपलब्ध थिएन। त्यहाँ म आफ्नो टाउको भित्तामा बजारती डाको छाडेर रुनु बाहेक अरू केही गर्न सक्दिनथे। विमानस्थलबाट बाहिर निस्कँदा निस्कँदै मैले मकबुलको नाममा शुद्ध नेपाली भाषामा बिस्तारै एउटा भद्दा गाली ठोके। हवाई उडानका हिसाबले लन्डन र कान्तिपुर बीचको दूरीलाई धेरै लामो भन्न मिल्दैन। खल्तीमा थोरै पैसा छ भने लन्डनबाट कान्तिपुर आउनु र कान्तिपुरबाट मुगु जानु उस्तै उस्तै जस्तो पर्छ। समय र सुविधाको हिसाबले पनि मुगु जानेले ओड्ने ओछ्याउने र दाल भातको पूरै व्यवस्था गरेर मात्रै भ्रमण सुरु गर्नुपर्दछ, नत्र भने रारातालको छेउमा पिउसाले टोकेरै प्रकृतिसँग एकाकार हुन दिँदैनन् मानिसलाई। लन्डनमा सुविधाहरू थुप्रै भए पनि बिनामूल्य केही पाइँदैन। तीन दिन लन्डनमा जसोतसो बिताएपछि चौथो दिन कान्तिपुर उड्न हिथ्रो पुग्दा मलाई लागेको थियो इन्टरनेसनल उडान हो, सिट त पक्कै कन्फर्म होला। चेक इन काउन्टरमा उड्न लागेका यात्रुहरू र झिटीगुन्टाको लामो लाइन लागेको थियो। केही युरोपियन र केही अफ्रिकनहरू पनि थिए लाइनमा। लाइन एकदमै सुस्त गति लागि बढिरहेको थियो। जसोतसो मेरो पालो आइपुग्यो। विमान कम्पनीको पाकिस्तानी कामदारले पहिले मेरो टिकट हेऱ्यो, त्यसपछि कम्प्युटर हेरेर मेरो उडान 4 दिनपछिका लागि मात्र कन्फर्म भएको जानकारी दियो। मेरो शरीर शीताङ्ग भयो। मैले उत्तेजित हुँदै सोधेँ, वेयर इज मकबुल? मेरो प्रश्न काउन्टर क्लर्कको कानमा पर्दै परेन। उसले अर्को यात्रु बोलायो, नेक्स्ट प्लिज। छेउमा उभिएको लोडरले मलाई लाइनबाट हटाउँदै टिपिकल हिन्दुस्तानी शैलीमा भन्यो, अरे भाइ साहब हटो यहाँ से आप, मकबुल साहब कहीँ 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 होंगे, उधर जाके पुछताछ करो। मकबुल एयरपोर्टमा मात्र होइन लन्डन शहरमा नै थिएन। एयरलाइन्सको रिसेप्सन डेस्कमा काम गर्ने बंगलादेशी लोडरले बल्ल तल जानकारी दियो, मकबुल साहब इज आउट अफ स्टेसन, उन्होंने चौथी बार शादी बनाया है ना, हनीमून मनाने ही इज इन पेरिस, बट अल्सो इन योर केस वे लोग कुछ नहीं करेगा, साला सब बदमाश है, अ जनरल मिस्टेक बोल देगा। हमारा बांग्ला के साथ भी ऐसा हुआ है, वो लोग अभी चार दिन से बाहर में बैठा है, ऐसा में मकबुल साहब कहाँ आएगा एयरपोर्ट? नया टिकट किनेर कान्तिपुर पुग्ने संभावना शून्य थियो। तीन दिनको लन्डन बसाएपछि मसँग जम्मा बसेको थियो 60 पाउन्ड। सरासर उड्न पाएको भए हित्रो विमानस्थलको ड्युटी फ्रीमा एक बोतल विस्की, एक कार्टुन चुरोट र एक प्याकेट स्विस चकलेट किन्न 60 पाउन्ड मनग्गे पुग्थ्यो। तर एयरपोर्ट बाहिर लन्डन शहरमा यति पैसाको कुनै महत्व थिएन। खल्तीमा 60 पाउन्ड राख्ने मानिसले चार दिनसम्म लन्डनमा केही गर्न सक्दैनथ्यो। कफी र चुरोटको त कुरै छडौँ, त्यति जब पैसा ट्युबको टिकट किन्न समेत पनि पर्याप्त थिएन। तै कालीमान थियो लन्डनमा, कालीमानले तीन दिन मलाई शरण दिइसकेको थियो, अब थप चार दिन उसको सानो कोठामा खाँदिएर बिताउनु थियो मैले। जसरी तसरी गाँस बाँसको गुजारा चल्न सक्दथ्यो, लन्डन गाँस र बाँसको सहर होइन, यो त पब र डान्सको सहर हो। कालीमान र म सहपाठी थियौँ, उसले र मैले एकैसाथ कलेज पास गरेका थियौँ, दुबईले पढेका थियौँ नेपाली संस्कृति, हामी दुबईको रुचि एन्थ्रोपोलोजीमा थियो। त्यसबाहेक नाइट कलेजको क्लास छाडेर सहरका भट्टी पसलहरू चार्ने बानी थियो हामी दुबईको। जतिसुकै रक्सी पिए पनि अन्तिम पिरियडमा पढाइने एन्थ्रोपोलोजीको क्लास हामीले कहिले छाडेनौँ। गोर्खाली गुरुङको छोरो कालीमान र पहाडी बाहुनको छोरो म, पढाइमा दुवै औसत खालका विद्यार्थी थियौँ, अङ्ग्रेजीमा सधैँ लुस, तर टेक्स्ट बुक बाहिरको ज्ञानमा हामीलाई जित्ने कोही थिएन, गफ हाँक्न हामी दुवै बडो सिपालु थियौँ। बिएको फाइनल एक्जाम सकेपछि कालीमान जबको खोजीमा लागेको थियो। उसका एकजना मितकाका वन्यजन्तु कोषको नेपाल अफिसमा सेक्युरिटी चिफ थिए। संयोग लडाकु गोर्खा जातिको नालीबेलीको खोजीमा त्यति नै बेला नेपाल आएका प्रोफेसर प्याट्रिक कोष प्रमुखका साथी थिए। प्रोफेसर प्याट्रिकलाई एउटा यस्तो गाइड चाहिएको थियो जसले उनलाई लडाकु गोर्खालीहरूको बस्ती बस्ती घुमाउन सकोस्। मितकाकाले यो कुरा थाहा पाएपछि उनकै सिफारिसमा कालीमान प्याट्रिकको गाइड बन्यो। ऊ प्रोफेसरको गाइड मात्र होइन, सेवक सुसारे र भान्छे सबै थियो। कालीमानको मेहनत र इमान्दारीबाट प्रभावित भएका प्रोफेसरले उसका लागि लन्डनमा एन्थ्रोपोलोजी पढ्ने व्यवस्था मिलाइदिए। कालीमानलाई नेपाली आकाशमा धुम्बिएको आफ्नो अँध्यारो भाग्य एकाएक लन्डनको उज्यालोमा चम्किएला भन्ने विश्वासै थिएन। लन्डन पुगेपछि मात्र उसलाई विश्वास भयो, ऊ साँच्चै लन्डनमा छ। तर उसको भाग्यको छेउछाउमा नेपालबाटै दुर्भाग्य पनि टाँसिएर आएको रहेछ। क्यार लन्डनमा पुगेको 1.5 वर्षपछि एउटा अफ्रिकी अस्थि पञ्जरको अध्ययन गर्दा गर्दै प्रोफेसर प्याट्रिकको अचानक मृत्यु भयो। डेढ वर्षको अवधिमा कालीमानले प्रोफेसरकी छोरीलाई लाइन मार्न पनि भइसकेको रहेछ। अघिल्लो पटकको भेटमा उसले मलाई लेग्रो तान्दै बताएको थियो, लभै त गरेको होइन, तँलाई के डाँट्नु, बेला बेलामा उमालाई रेस्टुरेन्टलाई जाने गर्दथ्यो, सँगै बियर खाएका बेला ऊ पनि राखिन्थ्यो र मलाई पनि रन्का छुट्थ्यो, खासै राम्रै थिएन, अनुहारभरि कत्ला थियो। यहाँको एक्लो जीवनमा साथीको आवश्यकता पर्दा कत्ला भए पनि भुत्ला भए पनि बेस थिए। ऊ धेरै दिन लन्डन बसिन, सिटी कर्पोरेसनको छात्रवृत्तिमा एमआइटी गर्न म्यानेजमेन्ट पढ्न, बाबुको अन्त्येष्टिमा देखेको थिएँ, कुरा गरौँला भन्दै थिएँ, ऊ त हाई पनि नभनी हिँडिसकेछ। प्रोफेसरको मृत्युपछि कालीमानले नियमित पढाइ जारी राख्न चाहेन। ऊ बेलायती पाउन्ड र नेपाली रुपियाँको तुलना गर्न लाग्यो, एक पाउन्डकै घटीमा पनि 125 रुपियाँ, पढेर गर्नु के? त्यसपछि ऊ 3 महिना पढ्न र 9 महिना काम गर्न थाल्यो। बेलायतमा बसेर काम गर्ने अरू नेपालीलाई जस्तो कालीमानलाई देशभक्तिको भूतले पनि कहिल्यै पिरोलेन, गुन्द्रुकको सम्झनाले पनि सताएन। कसैले देशको कुरा गर्दा सन्किन्थ्यो, म नाथे गुरुङको छोरोले के देश सेवा गर्नु र, सेवा गर्नेहरूको भिड त देशैमा छ नि, यहाँ बसेर ब्याङ्क ब्यालेन्स बढाउँदै गनगन गर्नुभन्दा आफू पनि उतै लागेर सेवा गरे भइगयो नि, देशभक्तिलाई आँसुको धन्दा किन बनाउनु? देश फर्किने इच्छा नै राखेन कालीमानले। एकपल्ट फर्किनस् भनेर सोद्धा जवाफ दिएको थियो, के गर्नु फर्केर, गाउँमा गएर गोरु जोत्न सकिँदैन, हतियार बोकेर जङ्गल पस्ने इच्छा र साहस छैन, सडकमा टायर बाल्न जानु भएन, बरु यतै ठिक छ, बाबुआमालाई 2-4 पैसा पठाउन पनि पाइएको छ, यसो यतातिर चलखेल पनि गर्न पाइएकै छ। पछिल्लो सियर्स कम्पनीको बेभरेज डिपार्टमेन्टमा सुपरभाइजर थियो। काम खासै केही थिएन, बिक्रीका लागि आएका पेय पदार्थहरूको चेक जाँच गर्नु र कम्प्युटर रेकर्ड मेन्टेन गर्नु। काम गर्दै जाँदा त्यही स्टोरमा काम गर्ने एउटी बङ्गाली विधवासँग इलु इलुमा थियो। उसको सम्बन्ध गुपचुप थिएन, मानिसहरू अर्काको मामिलामा चासो राख्दथे र पनि चासो राखेको जस्तो देखाउँदैनथे। नेपालमा भए यस्तो र उस्तो भनेर उचित गरिसक्थे। उसले बङ्गाली विधवासँग आफ्नो सम्बन्धको मलाई जानकारी दिएको थियो। नियमित नपढे पनि एन्थ्रोपोलोजीमा उसको रुचि घटेको थिएन, भिसाका लागि मात्र कलेजलाई पैसा बुझाइरहेको थियो उसले। 3 वर्षपछि ऊ बेलायतको नागरिक बन्दै थियो, त्यतिन्जेल जसरी त्यसरी टिक्नु थियो उसलाई। बेलायतको नागरिक कसरी बनिन्छ जान्ने र अर्थ मलाई पनि थियो, केही नलागे यतै घस्रिएर मर्नुपर्ने हो कि जस्तो लाग्दथ्यो कहिलेकाहीँ। शरणार्थीको रूपमा अथवा अरू कुनै अवतारमा, तर नागरिक कसरी बन्ने मैले सोधिनँ र उसले पनि बताए। कालीमान बिहान सबैले काममा हिँड्थ्यो, ऊ फर्किँदा रात परिसकेको हुन्थ्यो। तोकेको घन्टाभन्दा 4 घन्टा बढी काम गर्दथ्यो ऊ नियमित। राति कोठामा फर्केर फ्रिज खोल्थ्यो र बियरको क्यान निकाल्थ्यो। ऊ बियर तान्दै भात पकाउँदै गर्दथ्यो। कति क्यान बियर तान्थ्यो उसैलाई पनि थाहा हुँदैन थियो। बेला बेलामा ऊ बियर तान्दा तान्दै भुसुक्क निदाउँथ्यो। सामान्य अवस्थामा एक गाँस तातो भात नखाई उसलाई निद्रा पर्दैनथ्यो। बङ्गाली विधवासँग प्रेम मोहब्बतको चक्कर सुरु भएपछि कालीमानले आफ्नो जीवनमा केही सुधार आएको अनुभव गरेको थियो। बितेका 3 दिनदेखि काममा हिँड्नु अघि कालीमानले मसँग सोध्ने गरेको थियो, तेरो गोजीमा पैसा छ कि छैन? मैले जति लुकाए पनि उसलाई मसँग पैसा नभएको थाहा भइसकेको थियो। हिँड्ने बेला ऊ म सुत्ने ओछ्यानको तकियामाथि 20 पाउन्डको नोट चुपचाप राखेर हिँड्थ्यो। उसको यो व्यवहारले मलाई भावुक बनाएको थियो। उडान बिथोलिएर म दोस्रो पटक उसको गुम्बदमा फर्किएपछि ऊ दुःखी भएको थियो। मेरो अवस्था देखेर पनि र आफ्नै प्रियतम डिनरमा आउन नसक्ने सूचना पाएर पनि। त्यस दिन उसले प्रियतमालाई डिनरको निम्तो दिएको रहेछ। उसले हाँस्दै भनेको थियो, पिरियडमा परिछ, नत्र त किचनमा सुत्नुपर्ने अवस्था आउने थियो। उसँग पैसा लिन चाहन्नथ्यो। ऊ लन्डन नभएको भए खाने बस्ने पिर पनि थपिने थियो। कफी र चुरोडको आनन्द लिन उसैसँग पैसा लिनु मलाई ठिक लागेको थिएन। अभावका बेला के ठिक के बेठिक, छुट्याउने कुनै मापदण्ड नै थिएन मसँग। लन्डन सहरमा चिने जानेका मानिस थुप्रै थिए, टेलिफोन गर्दा कसै न कसैको दयाको पात्र बन्न त सकिन्थ्यो। मानुषी पनि यही सहरमा थिए, मसँग कसैको पनि टेलिफोन नम्बर थिएन। मानिसहरूको यत्रो भवसागरमा नाम ठेगाना बेगर कसलाई कता खोज्न जानु? न्युयोर्कबाट उड्दा म निकै जोसिएको थिएँ। संसारको सबभन्दा ठुलो र सबभन्दा रमाइलो सहर, सबै देशका सबै थरी मानिस यहाँ आएपछि अनागरिक हुन्थे। यो सहरमा कसैलाई पनि कुनै देशको पनि नागरिकता चाहिँदैन थियो। तैपनि न्युयोर्क सहर छोड्नुपर्दा मनको कुनै छेउमा टाँसिने टिटसम्म पनि थिएन मसँग। म छिटोभन्दा छिटो लन्डन पुगेर आफ्नो काम सक्न चाहन्थेँ र त्यहाँबाट सोझै कान्तिपुर हानिन चाहन्थेँ। यही जोस र चटारोले गर्दा मेरो बिजोग भएको थियो। न्युयोर्कबाट लन्डनका लागि म चढेको विमानमा हुनुपर्ने जति सुविधा पनि थिएन, तर लन्डन पुगिने उत्साहमा मैले ती कुनै पनि कुरामा ध्यान दिएको थिएन। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन किशोर नेपालको उपन्यास सहरको कथाको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति @unn.com.np रहेको छ। अर्को साता सहरको कथाको दोस्रो श्रृङ्खला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृङ्खलामा कृष्ण दरावासीको पाण्डुलिपि वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।